وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. 3 فروری 2020 شرد شاہ نظام باغ. 3 فروری
الحمد للہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لقد كان لكم في رسول الله أسوة حسنة صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد وعلى آله وأصحابه وبارك وسلم صلاة وسلام عليك يا رسول الله صلى الله تعالى عليك وسلم. سیدی سرکار اعلی حضرت امام احمد رضا فرماتے ہیں، لحد میں عشق رخ شہ کا داؤ لے کے چلے، لحد میں عشق رخ شہ کا داؤ لے کے چلے، ابھیری رات سنی تھی چراغ لے کے، اندھیری رات سنی تھی چراغ لے کے چلے. لحد کہتے ہیں قبر کو، اور قبر میں اندھیرا ہوتا ہے، ایک چھوٹا سا گڈھا بڑے مکان سے نکال کر اس میں احباب نے ہم کو منومتی کے نیچے دبا دیا. بولو کتنی وحشت ہوگی، کتنی گھبراہٹ ہوگی اگر اندھیرے چھوٹے کمرے میں آپ کو بند کر دیا جائے. تو اس وقت رات کے سناٹے میں آپ کی حالت کیا ہوگی؟ یہاں کمرے میں نہیں بند کیا گیا ہے، زمین کے گڈھے میں منو مٹی کے نیچے دبا دیا گیا. اے لوگوں، کیا اس اندھیری قبر کو روشن کرنے کا تم نے کوئی انتظام کیا ہے؟ بولو اس قبر میں جاؤ گے کہ نہیں جاؤ گے؟ کوئی ایسا ہے جو کہے نہیں میں نہیں جاؤں گا؟ اس قبر میں جانا ہے، اندھیری سے پالا پڑنا ہے. تو میرے بھائیوں، عقل مندی ایسی ہے، عقل مند وہ ہے जो अंधेरे घर को रोशन करने का पहले से इंतजाम कर ले। आप मकान बनाते हैं, इलेक्ट्रिक फिटिंग साथ में कर लेते हैं, अंडरग्राउंड पाइप डाल देते हैं, क्यों भाई, यहाँ पाइप तो वहाँ पाइप, यहाँ रॉड लगेगा, यहाँ बल्ब लगेगा, यहाँ पंखा चलेगा, और इतने दिन 60 साल 80 साल तक जिए। कुरान फरमाता है, रसूल फरमाते हैं, सारे लोग कहते हैं कि हमको कब्र के गड्ढे में जाना है, तो वहां क्यों नहीं फिटिंग करते? फिटिंग भी करो, सेटिंग भी करो, ताकि वहां उजाला हो। आला हजरत फरमाते हैं, कोई चीज वहां रोशनी नहीं पहुंचा सकती। इश्क़े मोहब्बत का चिराग, इश्क़े रसूल का चिराग दिल में बसा लो, और ये चिराग मिट्टी का दिया नहीं होता है, वो दिल भूत भगाने वाले चार कोने वाले चिराग छोटे बड़े नहीं होते हैं। यहाँ मुस्तफा प्यारे सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत का एक दाग बना लो। दाग जो होता है गोल होता है, लेकिन दुनिया का हर दाग काला होता है, सियाह होता है, मैला होता है, लेकिन मुस्तफा के चेहरे पाक की मोहब्बत का जो दाग बनता है वो दाग नहीं होता है, रोशन चिराग होता है। इसलिए आला हज़रत सबको दावत दे रहे हैं, लहद में, कब्र में, लहद में इश्क रुखे शह का दाग लेके चले। क्यों? इंतजाम कर रहा है आपके, अंधेरी रात सुनी थी, अब्बा ने कहा था कब्र में अंधेरा, उस्ताद ने बताया था कब्र में अंधेरा, मौलाना ने बताया था स्टेज पर कब्र में अंधेरा, कुरान ने बताया, हदीस ने बताया, तो आला हजरत फरमाते हमने पूरी जिंदगी सुना, लेकिन इमाम अहमद रजा फरमाते हैं हम सुनकर अनसुनी नहीं करते, सुन करके उस पर अमल करते हैं। अंधेरा होगा तो मोहब्बत रसूल के दाग को हमने सीने में आबाद कर लिया, लहद में इश्क रुखे शह का दाग लेके चले, अंधेरी रात सुनी थी चिराग लेके चले। यही वो इश्क मुस्तफा का चिराग होगा जो पूरी कब्र में रोशनी अता करेगा, और ये चिराग यूं ही नहीं जलता। जिक्र मुस्तफा सुनो, जश्न मीलादुन नबी करो, सीरतुन नबी का जलसा करो, तो इस चिराग में तेल भी आता है, इस चिराग में बत्ती भी आती है, और ईरानी किराम गौशो खाजा का जिक्र करो तो ये हमारे चिराग को जला देते हैं। चिराग समझते हैं ना आप लोग, एक छोटा सा दिया होता है, उसमें बत्ती होती है, और फिर उसमें तेल डाल दिया जाता है, आप उसको रख करके सिर्फ बोलते जाएं, ए चिराग जल जा, ए चिराग जल जा, ए चिराग जल जा, तो जलेगा, सुनने वाले का दिल जल जाएगा, ये क्या बक रहा है, चिराग नहीं जलेगा। उसके जलाने के लिए एक हाथ की जरूरत पड़ती है, जो माचिस को अपने हाथ में संभाले, और उसमें आराम करने वाली 40-50 तीलियों में से एक की टांग पकड़ के अंदर से खींचे, और फिर उस डब्बी पर दोनों तरफ मसाला लगा रहता है, जैसे कि मस्जिद में नमाज पढ़ने के लिए चटाई बिछी रहती है, दोनों तरफ मसाला बिछा रहता है, एक ताड़ी अंदर से निकाला और उसका जो सर है कहा चल सजदा कर, जैसे ही उस हाथ में सजदा कराया तो उसका चेहरा रोशन हो गया, पहले काला था, सजदा किया तो समझदार बन गया, नहीं समझे अभी, माचिस की डब्बी में 40 टांग फैलाए सोए रहे, अंधेरे ही अंधेरा रहा, उससे कोई घबराहट भी नहीं पैदा हुई, लेकिन एक उसमें से निकली पीली काड़ी और उसने मुसल्ले पर सजदा करके सर को रगड़ा तो वो अब काला नहीं रहा, अब उसने उजाला हो गया। और अब अगर कोई कहे पहलवान साहब इसको जरा मुट्ठी में पकड़ तो बोलेगा जल जाऊंगा। 40 काड़ी जेब में लेके घूम रहा था तो कोई धड़कन नहीं हुई, और एक काड़ी से घबरा रहा है तो कहेगा पहले वो 40 से गाफिल थे, सोए हुए थे, तो वो जेब का माल बन गए थे, और एक ज्यादा है सजदा कर लिया है तो पूरा घर भी उजाला हुआ, जो छेड़ेगा वो जल भी जाएगा। वो बातें हैं, उजाला भी देती है और अगर उसको छेड़छाड़ करोगे उसके साथ मजाक करोगे तो उंगली जला देगी। है मुसलमान सुन, इश्क़े रसूल तेरे दिल में रब ने पैदा कर दिया है, और अब सिर्फ ये है कि मस्जिदों में आ जा, मोहब्बत रसूल के साए में अपने सर को मुसल्ले पर रगड़ दे तो जितने दुश्मन आज तुमको जेब का माल समझते हैं वो घबरा जाएंगे और तेरी कब्र भी उजाड़ी होगी। और
खलीफा-ए हुजूर मुफ्ती आजम हिंद
जिंदाबाद,
खलीफा-ए हुजूर मुफ्ती आजम हिंद
जिंदाबाद।
जश्न ईद मिलादुन नबी ये बिदअत नहीं है, इबादत है। गौसो खाजा का जिक्र ये बिदअत नहीं है, हमारे गुनाहों का कफारा है। एक हदीस पहले सुन लो, मुकर्री तो हमारे अजीजम मौलाना सुहैल साहब थे, हम तो बूढ़े आदमी, पके चावल 85 साल का ये बूढ़ा कुर्सी पर बैठ के क्या आपको जज्बाती और दिलों को हिला देने वाली तकरीर सुनाएगा? नहीं, हल्लो हल्लो सुनो, हल्लो हल्लो सुनो और हल्लो हल्लो दिल में उतारते जाओ, इंशाअल्लाह फायदा होगा। हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं कि ऐ लोगो सुनो, जिक्रुल अंबिया इबादत व जिक्रु सालिहीन कफारा। किसी नबी का अगर जिक्र करोगे तो ये जिक्र इबादत का दर्जा रखता है। नबी का जिक्र चाहे तनहा करो इबादत का सवाब, हजार आदमी को जमा करके करो इबादत का सवाब, मीलादुन नबी के नाम पर जिक्र करो इबादत का सवाब, सीरतुन नबी का जलसा करो इबादत का सवाब। हर नबी में से किसी नबी का जिक्र करोगे तो मेरे सरकार का हुक्म है कि जिक्रुल अंबिया इबादत, किसी नबी का जिक्र करो इबादत है, और सैयदुल अंबिया का जिक्र करो तो बिदअत होगा। ये कितनी बड़ी औंधी अकल है, हर नबी का जिक्र इबादत और नबीउल अंबिया इमामुन नबीईन का जिक्र बिदअत हो जाए। ईद मिलादुन नबी का वहां भी सबूत मांगता है कि कहां से साबित है, तो ये हदीस का टुकड़ा पढ़ देना, नबी ने फरमाया जिक्रुल अंबिया इबादत। नबी का जिक्र करोगे तो इबादत का दर्जा मिलेगा, हजरत आदम का जिक्र करो इबादत, इब्राहिम अलैहिस्सलाम का जिक्र करो इबादत, ईसा और मूसा अलैहिस्सलाम का जिक्र करो इबादत, मेरे मुस्तफा का जिक्र करो। रब ने जिक्र किया है वमा अरसलनाका इल्ला रहमतल लिल आलमीन। ऐ हबीब, हमने आपको सारे आलम के लिए रहमत बना के भेजा,
बेशक।
क्या ये आयत अगर मीलादुन नबी के जलसे में पढ़ी जाए तो ये बिदअत होगी या इबादत होगी? अरे मामूली बच्चा भी हमारा सुन नहीं जानता, उसका बुद्धा पाखंडी बन गया लेकिन उसको अभी तक समझ में नहीं आ रहा। रब इरशाद फरमाता है कद जाअतुम اے لوگو سنو، اللہ کی طرف سے میرے حبیب نور بن کر آئے، نور بن کر آئے۔ یہ آیت اگر پڑھو تو ذکر مصطفیٰ ہے، تلاوت قرآن ہے، اور اللہ رسول کے نزدیک عبادت کا درجہ رکھتا ہے۔ نبی کا ذکر میلاد النبی یا سیرت النبی میں کرو گے تو عبادت کا درجہ۔ ثبوت مانگنے کی ضرورت نہیں ہے، مصطفیٰ ثبوت دے رہے ہیں۔ اے لوگوں، نبیوں کا ذکر عبادت ہے۔ اگر یہ جشن عید میلاد النبی ہے تو یہاں گاؤں والے، نام بڑا ٹیڑھا ہے، مجھے یاد ہی نہیں آتا،
سیرت شاہپور، سیرت شاہپور،
سیرت
شاہپور۔
اب سیرت کے معنی پتا نہیں ہے، یہ شیخ شاہپور ہوگا، لوگوں نے بگاڑ کر کے سیرت کر دیا۔ یہ کوئی شاہ صاحب رہے ہوں گے بزرگ، وہ شیخ ہوں گے، تو شیخ شاہپور ہے۔ آپ نے شیخ کو شیرت کر دیا اور شاہ کو شاہ باقی رکھا۔ کچھ بھی ہو، اے لوگوں، شاہ تم ضرور ہو۔ شاہ کے معنی
بادشاہ،
بھیک مانگنے والا نہیں، یہ غلط ترجمہ کیا گیا۔ شاہ کے معنی بادشاہ، اور نبی کا ہر غلام بادشاہ ہوتا ہے۔
سبحان اللہ،
غلام نبی جو ہوتا ہے بادشاہوں کی جھولی بھرا کرتا ہے۔ بڑے بڑے بادشاہ کاسے گدائی لے کر غلام مصطفیٰ کے پاس آتے ہیں۔ ارے جب غلام کا یہ عالم ہے تو آقا کا کیا عالم ہوگا؟ میرے غوث پاک کی بارگاہ میں بڑے بڑے بادشاہ آتے تھے اور وہ خیرات مانگ کر کے لے جاتے تھے، چور آتے تھے تو بادشاہ بن جایا کرتے تھے۔ اگر ہم گنہگار ہیں، چور ہیں، تو ہم ایسے آقاؤں کے بندہ ہیں کہ ہمیں اللہ تعالیٰ نے شاہ بنایا ہے، بادشاہ بنایا ہے۔ میرے اعلیٰ حضرت فرماتے ہیں، اے رضا یوں نہ بلد تو نہیں جیت تو نہ ہو۔ نہیں سمجھے، فرماتے ہیں رضا کیوں بلک بلک کے رو رہا ہے؟ تو اگر اچھا نہیں ہے تو کوئی پرواہ نہیں، اے رضا یوں نہ بلک تو نہیں جیت تو نہ ہو، کوئی بات نہیں۔ اگر ہم جیت اچھے نہیں ہے، سیدے جیدے ہر دہر ہے مولا تیرا،
سبحان اللہ سبحان اللہ،
تو یہ تو دیکھ تو کیسا ہے، یہ مت دیکھ، یہ دیکھ کس کا دامن پکڑا ہے۔
نعرہ تکبیر، نعرہ رسالت، مسلک اعلی حضرت، علماء اہل سنت، حضور اشرف الفقہا۔
اے رضا دھون بلا تو نہیں جیت تو نہ ہو، سیدے جیدے ہر دہر ہے مولا تیرا، وہ سید وہ سردار، وہ جید وہ اچھا جو ہر زمانے میں اچھا رہا، اس کی اچھائی کا ولیوں نے، اس کی اچھائی کا تمام اخیار اور ابرار نے اقرار کیا ہے، وہ ہے پیران پیر، پیر دستگیر، روشن ضمیر، ہمارا آقا جس کی ہم گیارہویں کا لقمہ کھا کر دلوں کو روشن کر لیا کرتے ہیں۔ سیدے جیدے ہر دہر ہے مولا کے۔ اور ایک جگہ فرماتے ہیں کہ لوگو، تم سمجھتے ہو کہ نبی کا اور غوث کا غلام بگڑ جائے گا؟ ارشاد فرماتے ہیں، سن لے آدھا،
بگڑنے کا نہیں،
سن لے آدھا، آدھا دشمن کو کہتے ہیں، سن لے آدھا، میں بگڑنے کا نہیں،
بے شک بے شک
ہم بگڑنے کے نہیں، سن لے آدھا، میں بگڑنے کا نہیں، وہ سلامت ہیں بنانے والے، زمین کے اوپر بھی سلامت ہے، زمین کے نیچے بھی سلامت ہیں۔ ایسے آقاؤں کا بندہ ہوں رضا، ایسے آقاؤں کا بندہ ہوں رضا، بول بالے میری سرکاروں کے، اے کیسے، لیکن میں نے بدل کر ایسے پڑھ لیا، ایسے کیسے، غوث پاک جیسے، ایسے کیسے غریب نواز جیسے، ایسے کیسے مصطفیٰ رضا جیسے، ایسے کیسے قادر شریعہ جیسے، ایسے کیسے اعلیٰ حضرت جیسے، ارے ایسے آقاؤں کا بندہ ہوں لگا بول بالے میری سرکار، سرکاروں کا بول بالا دیکھنا ہے تو چلے جاؤ بغداد شریف، وہ شہنشاہ ہے ولایت جناب غوث پاک کی بارگاہ، وہاں امام موسیٰ قاسم کا آستان، امام حسین عالی مقام کا روضہ پاک، علم بردار سیدنا عباس کا آستان، ارے دیکھو تو دیکھتے رہ جاؤ، وہاں بھی پہنچ جائے تو دیکھ کر ہاتھ پہ لو جائے، ایسے آباد ہیں۔ ابھی ہم کو 10-12 دن پہلے ہم لوٹ کر آئے، الحمدللہ آنکھیں ٹھنڈی ہو جاتی ہیں، دور سے دیکھو تو سنہری گنبد سنہرے مینار، اندر جاؤ تو ہر طرف چما چند، وہاں کھڑے ہو کر بس یہ اعلیٰ حضرت کا شعر پڑھنے کو دل چاہتا ہے، اور پڑھتا ہوں میں، چمک کچھ سے پاتے ہیں سب پانے والے، چمک کچھ سے پاتے ہیں سب پانے والے، دل بھی چمکا دے چمکانے والے، ایسے چمکدار وہاں پر اندر اور باہر منظر ہوتا ہے کہ دل چمک جاتا ہے، کیسے آقاؤں کا بندہ ہوں جدا بول والے میری سرکاروں کے، یہ ہے سنیوں کا مقام۔ لیکن یہ سنی اچھا، اللہ تعالیٰ نے اتنا ہائی اسٹیٹس ان کو عطا کیا ہے، لیکن ہم بہت گرتے جا رہے ہیں، اپنی حیثیت کو سمجھ نہیں رہے، اور زندگی کے طور طریقے جو قرآن مجید نے مصطفیٰ کا ماڈل بنا کر پیش کیا ہے، اس سے ہم تعلیم اور فیض اخذ کرنے کے لیے تیار نہیں ہیں۔ رب شاہ فرماتا ہے لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، بے شک میرے حبیب کی زندگی اور لائف میں تمہارے لیے بہترین نمونہ ہے۔ انگریزی میں نمونے کو ماڈل کہتے ہیں، سیمپل کہتے ہیں۔ نمونہ سمجھا دوں، آپ اناج کی دکان پر جاؤ تو آپ کو 10 بورے باسمتی لینا ہے بیٹے کی شادی کے لیے، تو آپ گوڈاؤن میں نہیں، آپ کو بھیجا جاتا گرین مرچنٹ کے کاؤنٹر پہ، چھوٹی چھوٹی پیالی رکھی رہتی ہے، اس میں تھوڑا تھوڑا گیہوں مٹر اور چاول دال، یہ کیا ہے سیمپل۔ سیمپل کا کمال یہ ہے، سیمپل کا کاؤنٹر پر دیکھو، پسند کر لو، تم نے اسے پسند کر لیا، گوڈاؤن سے 10 بورے گھر تمہارے اسی طرح کا پہنچ گئے۔ سیمپل ہوتا ہے دیکھنے کا، اور اس سیمپل کو تم نے قبول کر لیا تو اب تمہارے گھر 10 بورے باسمتی پہنچ جائے گا۔ پروردگار عالم ارشاد فرماتا ہے میں نے اپنے حبیب کی زندگی کو سیمپل بنا کر بھیجا ہے، لقد کانا لکم فی رسول اللہ اسوۃ حسنا، میرے مصطفیٰ کو خدائی کاؤنٹر پر دیکھ لو، جس اینگل سے دیکھو گے اس سیمپل کو قبول کر لو، جنت کے گوداؤں میں تمہیں سب کچھ عطا
سبحان اللہ۔
لقد کانا لکم فی رسول اللہ اسوۃ حسنہ، کیا چاہتے ہو، کیا مانگنا چاہتے ہو، مصطفیٰ کے پاس سب کچھ ہے۔ اسی لیے اعلیٰ حضرت سارے سنیوں کو دعوت دیتے ہیں، ادھر ادھر مت جاؤ، ان کے ان کے پاس تمہیں بھیک مانگنے کی ضرورت نہیں ہے، ہمیں اور ایکشن دے دو ضرورت نہیں ہے، ہمارا یہ کام کر دو وہ کام کر دو۔ اعلیٰ حضرت فرماتے ہیں سب کام ہو جائے گا، ایک گلی میں آ جا پھر کے گلی گلی تباہ، ٹھوکرے سب کی کھائے کیوں، پھر کے گلی گلی تباہ، ٹھوکرے سب کی کھائے کیوں، اور دل کو جو عقل دے خدا
تیری
یا رسول اللہ تیری گلی سے چاہے کیوں مصطفیٰ کی گلی میں چلے جاؤ نہ پاروین کے پاس جانے کی ضرورت نہ اسمبلی میں جانے کی ضرورت نہ ادھر نہ ادھر نہ ادھر ایک ہی راستہ ہے وہ مصطفیٰ کی گلی جہاں سب کچھ ملتا ہے ایک سیمپل قبول کر لو دل سے مان لو تو ارشاد فرما شاعر کہتا ہے کس چیز کی کمی ہے مولا تیری گلی میں کس چیز کی کمی ہے مولا تیری گلی میں دنیا تیری گلی میں وہ ہوا تیری گلی
بے شک
آج ہم اللہ والوں کی زندگی کو اپنا مشعل راہ اور آئیڈیل قانون بنا لیں ہمارے لیے ساری مشکلیں اور ساری پریشانیاں دور ہو جاتی ہیں لیکن کیا کریں ان اللہ والوں کے خلاف بھی ایک مشن چل رہا ہے وہ سے پاک کچھ نہیں کر سکتے وہ ایسے ہیں غریب نواز کے پاس جانے سے کیا فائدہ یہ طریقہ کس نے اپنایا ہے معلوم ایک لطیفہ سن لطیفہ نہیں ایک واقعہ اللہ تعالیٰ نے تین کھیتی گیری پیدا کی ایک مرد اور ایک
عورت
عورت اور ایک
بیچ والا
نہ مرد ہے نہ ہوتا ہے کہ نہیں نہیں معلوم ارے ناچ باجا کرتے رہتے ہیں نہ عورت نہ مرد اس کو آپ کیا کہتے ہیں آپ سمجھ گئے ہیں کیا کہتے ہیں ارے کیا کہتے ہیں کھجڑا کھجڑے کا کھجڑا بنا یہ بہت بدماش کہوں نہ مرد ہے اور نہ عورت ایک بادشاہ تھا پرانے زمانے میں اسے گانے بجانے کا بڑا شوق تھا اچھی آواز والوں کو سب گویوں کو اپنے دربار میں بلاتا تھا وہ ایک بیچ والا بہت اچھا گاتا تھا آواز بہت اچھی تھی بادشاہ نے اس کو اپنے محل میں پال رکھا تھا کھلاتا تھا پلاتا تھا بہت چاہتا تھا اس کو اور اس بادشاہ کی ایک عادت اور تھی کہ علماء اور مشائخ سے بھی عقیدت رکھتا تھا تو ایک بہت بڑے شہر کے مفتی عالم اور محدث تھے وہ بھی دربار میں آتے جاتے تھے اور جب جاتے تھے تو بادشاہ انہیں بڑی بڑی اشرفی اور دینار کی تھیلیاں درہم و دینار کی تھیلیاں بھر کر نذرانے میں دیا کرتا تھا تو یہ بیچ والا جو تھا اس کو اچھا نہیں لگتا یہ مولانا ہفتے میں ایک مرتبہ آتا پورا دیر بھر کے چلا جاتا تو موقع بموقع وہ بیچ والا بادشاہ کا دماغ خراب کرتا تھا مولانا کی شکایت کرتا تھا ایک دن اس نے کھل کر کہا بادشاہ سلامت یہ آنے والے مولانا کچھ جانتے ان کے نہیں ہیں خالی پگڑی باندھ کے آئے ہیں ایسے ہیں ویسے ہیں ان کا علم کچھ بھی نہیں ہے بادشاہ بگڑ گیا خبردار ان کے بارے میں اگر کچھ کہے گا تو دربار سے نکال دوں گا بیچ والا کہتا ہے بادشاہ سلامت ہاتھ کنگن کو آرسی کیا ہے پڑھے لکھے کو فارسی کیا ہے ٹرائل لے لیجیے میں تین سوال آپ کو سکھا دیتا ہوں مولانا سے پوچھئے اگر اس کا جواب دیتے ہیں تو آپ ان کو بڑے سے بڑا نذرانہ دیجیے اور اگر جواب نہیں دیتے تو سمجھ جائیے اندر سے یہ خالی ہے اس کے پاس علم نہیں ہے بادشاہ نے کہا حضرت ہر سوال کا جواب دیتے ہیں تو اس نے ایک کاغذ پر لکھا تین سوال بتا دوں یہ جگہ کا سوال یاد رکھنا پہلا سوال یہ تھا کہ زمین کا سینٹر پوائنٹ کہاں سینٹر پوائنٹ سمجھے بیچو بیچ ایک سوال دوسرا سوال یہ تھا کہ آسمان میں کتنے تارے ہیں یہ سب وکٹ اور بھینکر سوال تھے تیسرا سوال یہ تھا حضرت آدم سے لے کر آج تک کتنے اللہ تعالی نے مرد اور عورت پیدا کیا ارے ہماری خاندان میں کتنے لوگ گزرے ہم کو نہیں معلوم تو آدم سے لے کر آج تک کتنے ہیں کون بتائے گا کسی کتاب میں لکھا نہیں ہے بہت سوچ سمجھ کر کے یہ بیچ والا سوال کر رہا ہے بہت ہوشیار رہنا हम अपने दाढ़ी के मोछ के बाल तक नहीं गिन सके कितने हैं और आसमान के तारे कैसे गिनेंगे। अपने घर का बीचों बीच नहीं मालूम है तो पूरी दुनिया का बीचों बीच किसको मालूम होगा। बादशाह ने पढ़ा, कहा वाकई बड़ा खतरनाक, ये बड़े खतरनाक सवाल आते, जेब में रख लिया। हजरत आए हफ्ते में, बिठाया, उसने अपने जेब से चिट्ठी निकाला, हुजूर ये तीन सवाल हैं, आप इसका जवाब दे दें। हजरत ने पूछा बोलो, बेशक जवाब दूंगा। तो उसने पढ़ के सुनाया, पहला सवाल भूल गए, जमीन का बीचों बीच कहां है। हजरत सुन करके हैरत जगा। फिर बादशाह ने कहा आसमान में कितने तारे, तो हजरत को दिन में तारे नजर आने लगे, घबराने की बात है, हम हो चाहे ये हो। फिर हजरत आदम से लेकर आज तक कितने मर्द और औरत पैदा हुए हैं। हजरत परेशान, ये तीनों सवाल कैसे हल होगा। फिर भी वो कागज लेके जेब में रख लिया। बादशाह ने कहा, हजरत परेशान हो गए, तो बादशाह ने कहा हुजूर अभी जवाब नहीं चाहिए, आइंदा जुमेरात का जब आएंगे तो इसका जवाब लिख के लाइएगा। हजरत की सांस में सांस आई कि चलो मोहल्लत को मिली, जेब पर्चा रख लिया, सीधे घर गए, खाना भी नहीं खाया, लाइब्रेरी में बैठ गए, बड़ी बड़ी किताबें रियाजी की, नजूम की, फलकियात की, अरबियात की, कदबियात की, हर फन की किताब निकाल करके से मुताला कर रहे हैं। दो दिन हो गया, सवाल का जवाब ही नहीं हल हो रहा है। तीसरे दिन आपका धोबी कपड़ा धोकर लेकर के आया और उसने कहा हुजूर ये आपके कपड़े हैं। हजरत ने कपड़े ले लिए और उसको पैसा दे दिए। धोबी समझते किसको कहते हैं, किसको, कपड़े धोने वाले को। घर अपनी औरत को जाके बोलना है तो धोबी तो कपड़ा धोती है, अब्बा कह चली जाएगी खाना तुम चूल्हा फूक के रह जाओगे। धोबी कपड़ा धोने वाले को नहीं कहते, पैसा लेकर कपड़ा धोने वाले को धोबी कहते। मैं तो जितने हमारे शागिर्द हैं हमारा कपड़ा धोते हैं, मैं उनको धोबी कहूं तो हमारा क्लास में आना छोड़ देगा, वो हमारी क्लास में आना छोड़ देगा। धोबी उसको कहते हैं जो
कपड़ा
पैसा लेकर कपड़ा। हजरत ने पैसा दिया, बैठा है पर मैं क्यों बैठा है, जाने यहां से डिस्टर्ब कर रहा है। कहा हुजूर आज मामला कुछ गड़बड़ है, हर रोज मैं आता था तो मेरी खैरियत पूछते थे, बाल बच्चों के बारे में पूछते थे, आज तो कुछ पूछी नहीं, अनमूड हो गए आप। कहा देख चल यहां से, खीर में खराटा बटना, मैं तो खुद ही उलझन में हूं और तू बक 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 चिक 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 कर रहा, चल यहां से। कहा नहीं मैं नहीं जाऊंगा, कौन सी ऐसी मुसीबत है कि आप, कौन से ऐसे सख्त सवाल हैं कि आप हल नहीं कर पा रहे, दुनिया में से आने वाले सवाल के जवाब देते हैं और आज आपको सवाल का जवाब नजर नहीं आता। कहा तू धोबी है ना, अपना काम कर, मुझे डिस्टर्ब मत कर। कहा नहीं जब तक बताएंगे नहीं जाऊंगा। वो भी जिद भी निकला। हजरत ने कहा नहीं आज सुन ले, देख ले, पर्चा पड़ा तीन सवाल। धोबी हंसा, कहने लगा हजरत किताब बंद कर लीजिए, बाल बच्चों में जाइए, खाइए पीजिए, आराम से सोइए, नो टेंशन, टेंशन फ्री हो जाइए। कहा क्या बात कर रहा है, बोले इसका जवाब मैं दूंगा। कहा तू देगा, हाँ हाँ हाँ, आपके मुबारक कपड़े धोए मैंने, दिल भी धो लिया है। कहा देख जवाब देगा, हाँ हाँ, जब आपको जाना है मुझे बुला लीजिएगा। जुमरात का दिन आया, हजरत टेंशन फ्री हो गए, चलो धोबी ने मेरे सवाल का जवाब हल कर लिया है। सुबह ही बुलाया कि आज जाना है 10 बजे। धोबी घूमते घामते हजरत के यहां पहुंचा, लेकिन अकेला नहीं आया, साथ में गधा, हाथ में गंदा, पीछे बंदा, तीन तीन आ गए। अरे हजरत ने कहा बादशाह के दरबार में जाना, ये गधे को क्यों लेके आया। तो धोबी कहता हजरत गधा भी जवाब देगा, वो गधे के सवाल का जवाब मेरा गधा देगा। बोले डंडा क्यों लाया है, बोले ये भी जवाब देगा, बंदा तो देगा, डंडा भी देगा, दबा भी देगा, तीनों चलेंगे। चल दरबार के गेट पर पहुंचे तो चपरासी देख करके हक्का बक्का, हजरत आप धोबी गधा डंडा सब लेके आए। हजरत बादशाह के दरबार में कोई गधा नहीं जा सकता, आप अकेले जाइए। हजरत ने फरमाया अगर गधा धोबी डंडा तीनों नहीं जाएंगे तो मैं भी नहीं जाऊंगा। वो बीच वाला बैठा हुआ नाक पे उंगली रख करके देख रहा था, समझ गया ये मौलाना आज नाटक कर रहा है, भागने का रास्ता निकाल रहा है। गधा लेके चलो, गधा हमें नहीं देगा तो बोले मैं भी नहीं जाऊंगा। वो ये छुटकारा पाने के लिए ये सब नाटक है। उसे हिजड़े ने कहा बादशाह से, हुजूर सबको बुला दीजिए, आज इनसे काम कर दीजिए, चलो जो कुछ आए। तीनों पहुंचे, एक बात ना सुनो, अच्छों का साथ देने वाला
वाह
समझे कहाँ कहाँ पहुंच जाता है। आए गधा भी दरबार में पहुंच गए, इसलिए कि हजरत के साथ आया था। अरे हम कैसे गुजरे गुजरे हूँ, लेकिन इंशाअल्लाह जन्नत में पहुंचेंगे। हम ये से पास के घर
गुलाम है।
इसका मतलब ये नहीं है कि आप नाफरमानी करते रहो, ये मतलब नहीं, हौसला नहीं दे रहा हूँ, तुम्हें तो और वफादार होना चाहिए। खैर ये तीनों जाकर तख्त के नीचे, दो गधा गंडा और धोबी तख्त के नीचे खड़े हो गए और हजरत तो बादशाह के बगल में आके बैठ गए। अब बादशाह ने खैर खैरियत पूछने के बाद कहा, हजरत तीन सवाल के जवाब आप लाए होंगे। धोबी बोलता है बादशाह सलामत, ये तो बहुत बड़े शेख हैं, मुहद्दिस हैं, मुफ्ती हैं, मैं उसका जवाब देने के लिए आया। तो बादशाह ने कहा तू देगा? हाँ, आपको मतलब क्या है, सवाल कीजिए, जवाब मुझसे लीजिए। तो बादशाह भी मजबूर हो गए। धोबी कहता अगर मैं जवाब ना दे सकूं फिर हमारे हजरत को तकलीफ आती, बोलो तुम्हारा सवाल क्या है। तो कहता अच्छा बताओ जमीन का बीचो बीच कहां। उसने अपना डंडा संभाला, उसने डंडा संभाला, आंख बंद की और उसने यूं बादशाह ने कहा ये क्या कर रहा है। बोले ये बीच समझ। बादशाह बोला मेरे भी भल में तख्ते के पास जमीन का बीच संकर है। हाँ हाँ, कहा कैसे बता
क्या।
तो कहा मैंने तो बता दिया है, आपको यकीन नहीं आता है तो उसको तो बैठा
है,
उसको बोलिए रस्सी ले ले, टेप ले ले, पूरब जाए, पश्चिम जाए, उत्तर जाए, दक्षिण जाए, नापे देखो निकलता है कि नहीं
निकलता।
बादशाह ने उसको देखा, उसको तो पसीना आने लगा। बादशाह ने समझा अच्छा फंसाया है, बोले वो नाप, बोले मैं कहां से नापूंगा, अपना घर नहीं नाप सकता तो जमीन कहां से नापूंगा। अब फंसाता क्यों है, कुछ जो आपको फंसाएगा ना इंशाल्लाह फंसेगा। नहीं
समझ,
हमारा घर नापने चले हो,
क्या बात, वाह वाह क्या बात।
अरे समझो ना, ईमानदार
बहुत हो।
चुपचाप सिकुर करके टुक टुक दीदम दम में कसीदम बैठा हुआ बीच वाला। फिर धोबी बोलता दूसरा सवाल फरमाइए। बादशाह सवाल तो कहा आसमान में कितने तारे। फिर उसने आंख बंद किया, गधे को सामने लाया और गधे के पीठ पर उसने हाथ ऐसे रख दिया। कहा ये क्या। कहा मेरे हाथ के नीचे गधे के पीठ पर जितने बाल है उतने ही आसमान में से सितारे। बादशाह ने कहा कितने हैं। बोले इतने हैं। अबे तो गिन के बता। है ना, मैंने पहले गिन लिया, उससे गिनाया उसको और दोहरा होता चला गया। मेरे सर में कितना बाल है नहीं गिन सकता, कदे की पीठ के बाल कैसे बाद एक बार ही गिनूंगा। हाथ जोड़ लिया, चलो मान लिया कि इतने सरकार ने। बोले दो सवाल कंप्लीट। कहा हाँ, अब तीसरा सवाल याद है आपको, आदम अलैहि सलाम से आज तक कितने मर्द और औरत अल्लाह ने पैदा किया। कहा बता। اس نے آنکھ بند کیا. تھوڑی دیر کے بعد آنکھ کھولا. بادشاہ نے وہ کہا کہ کتنے مرد ہیں کتنے عورتیں؟ کہا حضور سب گن لیا میں نے. پہلے مردوں کو میں نے گننا شروع کیا حضرت آدم سے لے کر آج تک. جب میری گنتی کاؤنٹنگ شروع ہو گئی, ختم ہو گئی, شروع لے کر کے اینڈنگ میں آ گئی, تو یہ جو بیٹھا ہے اس کی برادری مردوں سے نکل کر عورتوں میں گھس گئی, تو میری کاؤنٹنگ جو ہے ٹھیک ہو. کاؤنٹنگ ہوگی دیکھنا جب الیکشن ہوگا. کہا میں نے تو گر لیا تھا اور اس کو مرد سمجھا تھا, لیکن یہ بھاگ گیا. اب میں پریشان ہو گیا کہ اتنے بھاگے ہیں, تو کنفیوز ہو گیا. تو میں نے کہا چلو چھوڑو, پھر محنت کی میں نے عورتوں کو گننا شروع کیا. تو یہ عورتوں سے نکل مردوں میں گھس گیا, وہ بھی میری کاؤنٹنگ فیل ہو گئی. تو حضرت بادشاہ سلامت پہلے اس سے پوچھئے کہ یہ کون سی کیٹی گیری کا ہے. سمجھے؟ دوسرے کو پھنسانے والا پہلے یہ بتائے وہ کون ہے. اب بھی ارے نارا تو لگا
دوں علامہ حضور اشرف الفقہا.
میں کبھی نارا نہیں لگواتا, لیکن اشارہ اتنا سائلنٹ کیا ہے کہ سمجھنے والے سمجھ گئے. تو بادشاہ سے کہتا پہلے اس کی کیٹی گیری معلوم کرو بادشاہ. تو بادشاہ نے کہا صحیح تم بولتا ہے, اس کی کیٹی گیری نہیں معلوم ہے, ادھر کا ہے کہ ادھر کا ہے کہ ادھر کا ہے. تینوں سوال اس نے دھوبی نے دے دیا. سمجھے آپ کس کا کپڑا دھویا تھا؟ ایک عالم دین کا, ایک شیخ کا, ایک بزرگ کا. ارے دوستو اگر تم عالم نہیں بنے تو عالم کا کپڑا دھو لو, یعنی ان سے محبت کر لو. خدا کی قسم ہر پھنسانے والا خود پھنس جائے گا مسلمان تو
آزاد.
یہ اولیاء کرام کی سیرت پڑھو, ان کے نقش قدم پر چلو, تو میں کوئی مسوائت نہیں کر سکتا. میرے اعلی حضرت 100 سال پہلے کہہ چکے ہیں, تیرے غلاموں کا نقش قدم ہے راہ خدا, تیرے غلاموں کا نقش قدم ہے راہ خدا. ارے وہ کیا بہک سکے جو یہ سراغ لے کے چلے. سیرت النبی کا سراغ لو, قرآن کا سراغ لو. اے میرے نوجوانوں, اے میری بہو بیٹیوں, موبائل کو آگ لگا دو, قرآن کو ہاتھ میں اٹھا لو, صراط مستقیم کو دیکھتے چلو, تمہاری ہر زندگی کا تیور آسان بن جائے. لیکن آج مسلمان نہ مسجدوں میں جا رہا ہے, نہ قرآن پڑھ رہا ہے, نہ پڑھا رہا ہے. میں یہ اپنا درد دل کیوں بیان کر رہا ہوں؟ ہاں ریلی نکالے گا, دھرنا دے گا, سر کرے گا, چلو وہ اپنی جگہ پر. میں عرض کرنا چاہتا ہوں اے مسلمان, دن میں 5 مرتبہ ریلی نکالے.
واہ,
نہیں سمجھے؟
بہت سارے,
سارے لوگ مسجدوں میں جائیں, یہ خدائی ریلی جا رہی ہے. نماز پڑھ کر نکلے, خدائی ریلی ریٹرن ہو رہی ہے. یہ ریلی اگر تم نے نکالا 5 وقت, تو تمہارے لیے اتنا آسان راستہ ہو جائے گا, ہر آنے والی مصیبت سروں سے ٹلتی چلی جائے گی, اور تمہارے گھروں میں نور ہی نور رہے گا. تیرے غلاموں کا نقش قدم ہے راہ خدا, وہ کیا بہک سکے جو یہ سراغ لے کے چلے. میری بہو بیٹیاں, سیریل مت دیکھو, دیکھو موبائل پر گیم مت کھیلو, چٹائی بچھا کر فاطمہ زہرا کی سنت ادا کرو, سجدے کرو, نمازیں پڑھو, تمہاری ہر مشکل آسان ہو جائے گی. حضور اکرم صلی اللہ علیہ وسلم کے بارے میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں, جب کوئی ناگہانی مصیبت آتی تو آقا و مولا مصلی بچھا کر نماز پر نماز پڑھ لیا. جبکہ حضور ہاتھ اٹھا کر دعا کرتے تھے تو آنے والی ہر مصیبت ٹل جاتی، لیکن نماز پڑھ کر دعا کرتے تھے. ہمارے اور آپ کو سبق پڑھانے کے لیے نبی جو ہر دعا کرے آسمان کو تلا دے، زمین کو ہلا دیں، اور ہواؤں اور آندھیوں کا رخ پھیر دیں، مردوں کو زندہ کر دیں، مردہ دلوں کو حیات عطا فرما دیں، خدا سے ارشاد فرمائیں تو پانی برسنے لگے اور انگلی اٹھا دے تو پانی رک جائے. یہ ہے مصطفیٰ کی طاقت. لیکن ہر مصیبت کے وقت حضور نے نماز پڑھ کر ہمیں درس دیا ہے. اے میرے ماننے والوں، جب مصیبت آتی ہے تو سب چھوڑ کر کے اللہ کو یاد کر لیا کرو. یہ یاد عبادت ہے. اللہ تعالیٰ تمہاری مصیبتوں کو دور فرمانے کی قدرت رکھتا ہے. ان اللہ علی کل شیءٍ قدیر. کوئی منسٹر تمہاری مصیبت نہیں دور کر سکتا ہے. میرے غوث و خواجہ کی بارگاہ میں آؤ اور وہ ان سے درخواست کرو ہمارے لیے. آپ اللہ سے دعا کریں ہر آنے والی مصیبت ٹل جائے. انشاءاللہ مصیبت ٹلتی چلی جائے گی، آپ کو سکون ملتا چلا جائے گا. پروردگار عالم ہم سب کو دین و دنیا کی خوب برکتیں عطا فرمائے. 12 بج رہے ہیں اور مجھے ٹرین پکڑنی ہے، اس لیے پھر کبھی انشاءاللہ آپ بلائیں نہ بلائیں. اور میرا تو آخری ٹائم چل رہا ہے، 85 سال ہو گئے. اگر زندہ رہا کبھی ملاقات ہوئی تو یار زندہ صحبت باقی. اللہ سب کو سلامت رکھے اور مجھے بھی آپ کی خدمت کرنے کا موقع عنایت فرمائے. وما علینا الا البلاغ. کھڑے ہو کر صلاۃ و سلام کریں.